أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين ہماری بحث کتاب آموزش فلسفہ کے درس نمبر 14 میں چل رہی تھی. بحث کا عنوان یہ تھا کہ آیا مفہوم کلی ہے یا نہیں, اس کے مفہوم کلی کے ہونے یا نہ ہونے میں اور مفہوم کلی کی تفسیر میں مختلف نظریے سامنے آئے. ایک نومالزم والوں کا نظریہ تھا, ڈیوڈ ہیوم کا نظریہ تھا, افلاطون کا نظریہ تھا اور ارسطو کا نظریہ تھا. نومالزم جو ہے وہ سرے سے منکر تھا مفہوم کلی کا, کہ تفصیل سے اس کے اوپر گفتگو ہو گئی ہے, ان کے جو اعتراضات تھے ان کا جواب دے دیا. دوسرا نظریہ جو بیان ہوا تھا وہ تھا ڈیوڈ ہیوم کا نظریہ, کہ ڈیوڈ ہیوم قائل تھا کہ مفہوم کلی کوئی الگ سے کیٹاگری نہیں ہے مفہوم کی, مفہوم فقط ایک ہی نوعیت کا ہے اور وہ ہے جزئی. لیکن جب ہم اس جزئی مفہوم کو مبہم کر دیتے ہیں یا یہ مبہم ہو جائے تو وہ کلی بن جاتا ہے, یعنی آپ اس کو کلی کہتے ہیں کیونکہ وہ مختلف افراد پر, آپ اس سے مختلف افراد, مختلف اشخاص, مختلف حقیقتیں مراد لے سکتے ہیں, تو کلیت کی جو خاصیت ہے وہ اس کے اندر پیدا ہو جاتی ہے. وہ الگ سے آپ کہیں کہ ہمارے پاس ایک کیٹاگری مفہوم کی ہے جزئی, ایک کیٹاگری ہے مفہوم کی کلی, اس قسم کی کوئی کیٹاگریز جو ہیں وہ ہمارے پاس مفہوم کی نہیں پائی جاتی. آج ہم نے اسی نظریے کو جو ہے ورد کر رہے ہیں. ایک اشکال کی طرف کل آپ کی خدمت میں اشارہ ہو گیا تھا کہ ڈیوڈ ہیوم کا یہ نظریہ مکمل تفسیر نہیں کرتا کلی مفہوم کے بارے میں. ظاہری سی بات ہے جب انسان ایک نظریہ بناتا ہے تو اس میدان میں تمام موارد کی تفسیر کرنی چاہیے اس کو, تبھی وہ صحیح نظریہ شمار ہوتا ہے. وائلہ اگر آپ ایک میدان میں ایک مشکل کو حل کرنے کے لیے ایک نظریہ دیتے ہیں لیکن وہ نظریہ اس کے بعد والی یا اسی کے میدان میں بعض افراد کی تفسیر نہ کرے, بعض کی کرے, تو اس کو کامل نظریہ نہیں کہتے, ناقص نظریہ کہتے ہیں. ہم کہتے ہیں کہ اگر آپ کے اس نظریے کو صحیح مان لیا جائے, اول تو ہم مانتے نہیں ہیں, تو تصور کلی جو ہے مفہوم کلی ایک الگ کیٹاگری کے عنوان سے ہے, اس میں تو کوئی شک نہیں ہے, ہم اس کو قبول کرتے ہیں. لیکن اگر ہم بالفرض مان لیتے ہیں کہ آپ کے اس نظریے کو صحیح, تو پھر اس کو مکمل تفسیر کرنا چاہیے تمام موارد کو. لیکن ہم اپنی زندگی میں دیکھتے ہیں بعض ایسے مفہوم ہیں ہمارے پاس, انسان ایسے مفہوم رکھتا ہے کہ جو صلاحیت رکھتے ہیں متعدد افراد کے اوپر صدق کریں, لیکن وہ مفہوم جزئی کے مبہم ہونے کی وجہ سے نہیں ہے, کیونکہ ان کا جزئی مفہوم ہے ہی نہیں. جزئی مفہوم کہاں سے آتا ہے؟ مثلا یہ کتاب خارج میں ہو تو میں اس کتاب کو دیکھوں گا تو ایک مفہوم میرے ذہن میں اس کتاب کے بارے میں آئے گا, اس کو کہتے ہیں جزئی مفہوم. جزئی مفہوم کے بارے میں ہم نے کیا کہا تھا, پارٹیکولر کنسیپٹ کیا ہے کہ مفہوم فقط ایک فرد کے اوپر صدق کرتا ہے, اس سے زیادہ نہیں. اس کی جو تصویر میرے ذہن میں آئی ہے, اس کتاب کی تصویر, یہ تصویر اس کتاب پر صدق نہیں کر سکتی, اس کو کہتے ہیں جزئی. اور یہ جزئی کہاں سے آیا؟ خارج سے میں نے لیا ہے, درست ہے. اس کا مطلب یہ ہے کہ مفہوم جزئی اس وقت انسان کے ذہن میں تشکیل پاتا ہے کہ جب کوئی واقعیت ہو, درست ہے, واقعیت ہوگی میں اس کو پاؤں گا تب ایک مفہوم میرے ذہن میں آئے گا. لیکن ہمارے پاس ایسے مفہوم ہیں کہ جن کا مصداق نہ صرف یہ کہ موجود نہیں ہے بلکہ مصداق ہونا محال ہے. اصل مصداق اس مفہوم کا ہو ہی نہیں سکتا. جیسا کہ آپ کو مثال دی تھی معدوم عدم، عدم کا ایک مفہوم ہمارے ذہن میں، عدم کا جو ہمارے ذہن میں مفہوم آیا ہے یا معدوم معدوم کا جو ہمارے ذہن میں مفہوم ہے، معدوم تو خارج میں ہوتا ہی نہیں ہے تاکہ آپ اس کا مفہوم ذہن میں لے کر آئیں. جزئی مفہوم کو پھر اس کو آپ کیا کریں، جزئی مفہوم آئے اور آپ اس کو کیا کریں، اس کی خصوصیات کو مٹا دیں، مٹانے کے بعد اس کو ایک کلی حیثیت دے دیں. اسی طریقے سے محال، ہم کہتے ہیں محال ہے فلانی چیز، محال ہے، وجود و عدم جمع نہیں ہو سکتے، محال ہے. سردی اور گرمی ایک نقطے کے اندر، ایک ہی موضوع کے اندر، ایک ہی جگہ پر، ایک ہی ٹائم پر جمع نہیں ہو سکتی، محال ہے. تو یہ محال کا جو ہمارے پاس مفہوم موجود ہے کہاں سے آیا؟ حالانکہ یہ محال کا جو مفہوم ہے مختلف موردوں پہ صدق کرتا ہے. جیسے میں مثال دے رہا ہوں، نقیزین جمع نہیں ہو سکتے محال ہیں، زدین جمع نہیں ہو سکتے محال ہیں، درست ہے؟ محال محال کی تعبیر آپ لے کر آتے ہیں، اس کا مطلب ہے کہ مفہوم محال کے اندر صلاحیت ہے کہ مختلف حقیقتوں پر صدق کرے، مختلف افراد پر صدق کرے، درست ہے؟ اس کا مطلب یہ ہے کہ مفہوم کلی ہے ہمارے پاس، لیکن اس کا مصداق جو ہے، اس کا کیا نام ہے، مفہوم جزئی موجود نہیں ہے. یہ نظریہ جو ہے ڈیوڈ ہیوم کا اس اشکال کا جواب نہیں دے سکتا. پس معلوم ہوا کہ آپ کا یہ نظریہ درست نہیں ہے، کیونکہ اگر یہ نظریہ درست ہوتا تو اس مشکل کو حل کرتا. اور اسی طریقے سے ایک اور مثال لے کر آتے ہیں اس کو رد کرنے کے لیے، وہ یہ ہے کہ ہم دیکھتے ہیں کہ ہمارے پاس ایک مفہوم موجود ہے، وہ متضاد اشیاء کے اوپر صدق کرتا ہے. مثلا ہمارے پاس ایک مفہوم ہے رنگ، کلر، ایک مفہوم ہمارے ذہن میں ہے. اب یہ مفہوم کیا کرتا ہے، سفید پر بھی صدق کرتا ہے کیونکہ ہم سفید کو رنگ کہتے ہیں، سیاہ پر بھی صدق کرتا ہے کیونکہ ہم اس کو کیا کہتے ہیں، رنگ کرتے ہیں، رنگ کہتے ہیں اس کو. بس یہاں پر رنگ جو ہے وہ سفید پر بھی اطلاق ہو رہا ہے اور سیاہ پر بھی. سیاہی اور سفیدی آپس میں کیا ہیں، متضاد ہیں، تضاد ان میں پایا جاتا ہے. تو اب اگر ہم ڈیوڈ ہیوم کے نظریے کو لے کر چلیں، ڈیوڈ ہیوم نے کیا کہا تھا کہ ہم ایک جزئی مفہوم لے کر اس کو مبہم بنانا شروع کر دیں، اس کی خصوصیات جو ہیں اس کو ختم کرنا شروع کر دیں، تو وہ کلی مفہوم بن جاتا ہے. تو ہم یہاں پر اب آ کر ڈیوڈ ہیوم سے یہ سوال کرتے ہیں کہ ہم نے مثال کے طور پہ اس سیاہ رنگ کو مد نظر رکھا، یہ جزئی مفہوم ہے نا سیاہ رنگ، یہ جو میرے سامنے ہے سیاہ رنگ جو میرے ذہن میں آیا ہے اس جزئی مفہوم سے، کہ جو میرے سامنے مصداق ہے، یہ خط جو میرے سامنے سیاہ رنگ کا ہے، یہ سیاہی میرے ذہن میں آئی. اب آیا یہ جو رنگ کا مفہوم، کہ جو سرخ، سفید، سیاہ، پیلا، نیلا، ان سب پہ صدق کر رہا ہے، یہ آیا اس طریقے سے وجود میں آیا ہے کہ ہم نے اس سیاہی رنگ کو اتنا مبہم کیا، اتنا مبہم کیا، اتنا مبہم کیا کہ اب یہ سب پہ صدق کر رہا ہے. آیا ایسے ہوا ہے؟ آپ اس سیاہ رنگ کو جتنا بھی کم رنگ کر دیں، وہ سب رنگوں کے اوپر صدق کرنے کی صلاحیت نہیں رکھتا. چونکہ سفید ہے اس کے اندر تو اور سیاہی نام کی کوئی چیز ہی نہیں ہوتی، سرخ ہے، درست ہے، اسی طریقے سے نیلا ہے. مثلا انسان کا وجدان اس بات کو سمجھ رہا ہے کہ یہ جو مفہوم رنگ ہے، یہ مثال کے طور پر سیاہ رنگ کا جو ہے اس کی مبہم حالت نہیں ہے، ویگنس والی اس کی حالت نہیں ہے، بلکہ مفہوم رنگ ایک الگ مفہوم ہے، کیٹاگری ہے. اب اس کے اندر صلاحیت موجود ہے کہ وہ سیاہ رنگ پر بھی صدق کرے सफेद पर भी सिद्ध करे, पीले पर भी सिद्ध करे, नीले पर भी सिद्ध करे, इनके ऊपर सिद्ध करे आकर। और ये वाली सूरत हाल ही नहीं है कि अब्राहम जो है वो इसको कुल्ली बनाया है उसने। बस ये दो मौरद जो है वो इंतहाई अहम थे कि जो एक इसके इस नज़रिए के रद्द में आयतुल्ला मिसबाह हफ़ज़हुल्लाह यहाँ पर बयान करते हैं कि बस मालूम हुआ कि डेविड ह्यूम का नज़रिया इतना पुख्ता नहीं है कि इस पर जो है वो एतमाद किया जाए, बल्कि ये सिरे से बातिल है। देखें इसकी इबारत, फरमाते हैं कि वो शख्स के जो ये समझता है, जो कि डेविड ह्यूम है, कि मफहूम कुल्ली इसका मतलब ये है कि तसव्वुर जुज़ई मुबहम, यानी जुज़ई तसव्वुर को मुबहम कर देना, उसकी वेगनेस का वाली हालत मद्देनजर है। लफ्ज़ कुल्ली क्या है? बराए हमान सूरत रंग परीदे व गुशाद व शुद अस्त, के लफ्ज़ कुल्ली क्या है? उसी सूरत के लिए है कि जो क्या है, बहुत कम रंग हो चुकी है, बहुत मुबहम हो चुकी है वो सूरत, उसके लिए ये लफ्ज़ कुल्ली है। ईशान हम ना तमनिस्ते अन हकीकत कुल्लियत रो दर या बंद, यानी इन्होंने समझा ही नहीं है कि हम कुल्लियत से मुराद क्या लेना चाहते हैं। और फरमाते हैं कि बेहतरीन रास्ता ये है इनको मुतवज्जे करने के लिए कि तुम्हारा नजरिया दुरुस्त नहीं है, हम बाज ऐसे मफाहीम की तरफ इनकी तवज्जो दिलाएं कि जिन मफाहीम का कोई हकीकी मिसदाक खारिज में मौजूद ही नहीं है। तो उनके मफहूम हमारे जहन में कैसे आ गए कुल्ली? मसलन मादूम का मफहूम, मुहाल का मफहूम, ये कहां से आए? ये तो खारिज में आ ही नहीं सकते। एक मौरद। दूसरा मौरद, या हम ऐसे मफाहीम की तरफ तवज्जो दिलाएं कि जिनके मिसदाक मादी और महसूस नहीं है। इस नुक्ते की तरफ मैंने खारिज में इशारा नहीं किया था, मिसदाक हैं लेकिन महसूस नहीं है, इंसान देख ही नहीं सकता उनको, मुजर्रद है, मादी नहीं है। तो जब इंसान हिस ही नहीं कर सकता उसको, तो उसके बारे में जो एक कुल्ली मफहूम ज़हन में आया है वो कहां से आया? दुरुस्त है, जुज़ी तसव्वुर तो आता जब मैं मुशाहदा करता और फिर उसको एक मुबहम की हालत में ले जाता, इसका तो जो है वो मिसदाक मुजर्रद है, हिस में आता ही नहीं है, महसूस इंसान उसको कर ही नहीं सकता अपने हवास के साथ। जिस तरह के मफहूम खुदा है, खुदा के मफहूम आम है, फरिश्ता है, रूह है, खूब, ये एक मौरिद इन्होंने यहां पर बयान किया है। तीसरा मौरिद जो यहां पर बयान करते हैं, कहते हैं कि हम तवज्जो दिलाते हैं तुम्हें ऐसे मफाहीम की तरफ कि जो मफहूम दो किस्म के मिसदाक रखता है, मादी भी और मुजर्रद भी। तो ये क्यों इस तरीके से सूरा, अगर उसकी मुबहम होने वाली हालत ले जाती तो ये कैफियत मौजूद ना होती। जिस तरह कहते हैं कि या हम बर मसादिक मादी काबिल इंतबाकन व हम बर मसादिक मुजर्रद, इनके मसादिक मादी भी हैं, इनके मसादिक मुजर्रद भी, जैसा कि मफहूम है इल्लत और मालूल का। हम आलम मादा में मौजूद चीजों को इल्लत और मालूल कहते हैं, हम कहते हैं आग इल्लत है हरारत की, आग इल्लत है गर्मी की, ये मादी मिसदाक है उसका, लेकिन हम कहते हैं कि इस कायनात की इल्लत खुदा है। तो अब ये इल्लत जो हम कह रहे हैं खुदा को, वो क्या है? मुजर्रद है। जीरा दरबारे चनीन मफाहीमी नामी तवान गुफ्त के हमान सूरत हा ये जुज़ई रंग फरीदे हस्तंद, फरमाते हैं क्योंकि इन मफाहीम के बारे में हम कह ही नहीं सकते कि इनका जो मफहूम कुल्ली तौर पर हमारे पास, यानी मफहूम कुल्ली जो हमारे पास है वो मफहूम जुज़ई का, मफहूम जुज़ई की मुबहम हालत है। असल बिल्कुल कोई मौरिद नहीं बनता इस तरीके से। चौथा एक मौरिद यहां पर बयान करते हैं, कहते हैं इसी तरीके से हम तवज्जो दिलाते हैं आपकी ऐसे मफाहीम की तरफ के दो जो मुतजाद अशिया के ऊपर जो है वो सिद्ध करते हैं। तो आपको पता चल जाएगा कि आपका नजरिया दुरुस्त नहीं है। जिस तरह के रंग का मफहूम है कि जो स्याह और सफेद के ऊपर हमल होता है उस पर सिद्क करता है। वनमी तमान गुफ्त के रंग सफीद आन कादर मुबहम शुदे के बेसूरत मुतलक रंग दरामदे। अब आप ये नहीं कह सकते कि इन्होंने जुज़ई मफहूम लिया है ना कि सफेद रंग को आप मद्देनजर रखें और कहें कि ये इतना मुबम हो गया कि अब ये हर किस्म के रंग पर सिद्ध कर रहा है और ये मफहूम कुल्ली हमारे पास आ गया। असल कोई बंदा ये तसव्वुर भी नहीं कर सकता। वकाबले सिर्फ बर स्याह महज या रंग स्याह आन कदर ज़ईफ व कम रंग शुदे के काबले सिर्फ बर सफेद महज दोनों तरफ से, क्योंकि मिसाल लेनी है ना, अगर सफेद को मद्देनजर रखोगे तो फिर उसके बारे में कैसे कहोगे कि इतना कम रंग हुआ कि स्याह पर सिद्ध कर रहा है, असलन माना नहीं है उसका। या आकर कहें कि स्याह रंग इतना ज़ईफ हो गया है कि अब सफेद पर सिद्ध कर रहा है, माना नहीं। स्याह स्याह है, सफेद सफेद है, बस मालूम हुआ कि इसका यह नजरिया दुरुस्त नहीं है, बस डेविड ह्यूम का नजरिया भी जो है वो बातिल हो गया। तीसरा नजरिया जो बयान किया था वो था अफलातून का नजरिया। अफलातून ने यहां पर क्या किया था, कुल्ली का इनकार नहीं किया था बल्कि कुल्ली की तफसीर बयान की थी। इसके मुताबिक कुल्ली का इदराक करना यानी मुजर्रदात का मुशाहदा करना है। हकीकत मुजर्रद है उसका मुशाहदा करना यानी कुल्ली का इदराक करना है कि तफसील उसकी गुजर चुकी है, नजरिया तफसील से बयान कर दिया था। आयतुल्लाह मिसबाह हफ़िज़हुल्लाह फरमाते हैं कि अफलातून के नजरिए पर भी इसी किस्म का इश्काल वारिद होता है कि जो हमने अभी डेविड ह्यूम के ऊपर किया है। फरमाते हैं कि हमारे पास यही जो मअदूम का मफहूम है, मुहाल का मफहूम है, ये कोई अकलानी मिसाल रखते ही नहीं है, दुरुस्त है, यानी इनका कोई फर्द अकली नहीं है, मुजर्रद फर्द नहीं है इनका, क्योंकि मअदूम कहते ही उसको है कि जो ना हो। तो अब आप कैसे ये फर्ज कर सकते हैं कि मअदूम का एक मुजर्रद फर्द आलम मिसाल में मौजूद है, दुरुस्त है, इंसान एक मौजूद चीज है, इसके बारे में कह सकते हैं कि इसका एक फर्द जो है मादी है इस कायनात में है, इसका एक फर्द जो है वो आलम मिसाल में है मिसाल के तौर पे। बाकी मौजूदात के बारे में भी ऐसे कहें लेकिन मअदूम के बारे में क्या कहेंगे, मअदूम तो वाकियत नहीं रखता, वो तो ना होना है, मअदूम का मतलब यह है कि ना होना, तो ना होने का अकलानी वजूद क्या हो सकता है, कोई माना नहीं रखता। इसी तरीके से मुहाल का कोई अकलानी और मुजर्रद कोई फर्द नहीं हो सकता जो आप कहें कि आलम मुजर्रद में मौजूद है। तो बस अफलातून का जो नजरिया है वो भी ताम नहीं है आयतुल्लाह मिसबाह हफ़िज़हुल्लाह की नजर में। आखिर में नतीजा लेते हैं, फरमाते हैं बस जब ये सारे नजरिए रद्द हो गए तो सही नजरिया वही है कि जिसको अक्सर फलासफा इस्लामी ने कबूल किया है। वो क्या है, वो अरस्तू का नजरिया है। वो ये है कि इंसान के अंदर एक कुव्वत मौजूद है कि जिसका काम इदराक करना है और इदराक भी कुल्ली मफाहीम का, दुरुस्त है, कुल्ली मफाहीम का इदराक ये अक्ल का काम है। और ये कुल्ली मफहूम क्या है, मुतअद्दिद अफराद पर लामहदूद अफराद पर सिद्क करता है, इस वजह से हम इसको कुल्ली कहते हैं चूंकि इसके अफराद बहुत ज्यादा हैं। देखें बनाबर इन कौले सही हमान कौले मोरद कबूल अक्सर फलासफे ये इस्लामी व अक्ल गिरायाना से। कौले सही वही कौल है कि जिसको अक्सर इस्लामी फिलासफर्स ने और ये अक्ल गिरा भी उसी की तफसीर है, अकल गिराओं ने कबूल किया, रैशनलिज्म के जो कायल हैं और फलसफा इस्लामी के भी कायल हैं जो सारे के सारे क्या हैं, रैशनलिस्ट हैं, अकल गिरा हैं। इनके नजदीक क्या है ये कौल कि इंसान, इनका कहना क्या है, इनका कहना ये है कि इंसान दारा ये नीरू ये दरख खुनंदे वीजई बेनामे अकल अस्त, कि इंसान जो है वो एक खास किस्म की कुव्वत मुमताज खसूसियत और एक कुव्वत रखता है कि जिस जो दर करना है, जिसका काम और उसका नाम क्या है, अक्ल है। कि कारे आन उसका काम क्या है, इदरा के मफाही में जहनीय कुल्ली अस्त, मफाही में जहनीय कुल्ली का दर करना इसका काम है। खा मफाहिमी के मसादिक मिसदाक हिस्सी दारन व खा सायर मफाहिम कुल्ली के मिसदाक हिस्सी ना दारन। अब वो मफहूम चाहे जो भी हो, उसका मिसदाक चाहे मादी व हिस्सी हो, चाहे मुजर्रद हो, हिस्सी ना भी हो। अब वाज़े बस आयतुल्ला मिसबाह के नज़दीक ये मफहूम कुल्ली की जो तफसीर है ये काबिल कबूल है। दुरुस्त है। बस कुल्ली यानी क्या, माकूलात, इंटेलिजिबल्स या यूनिवर्सल कंसेप्ट्स। कि जिसका इनको दर्क करने का काम किसका है, आकल का। यहां तक हमारी बहस जो है वो 14वें दर्स में अल्हम्दुलिल्लाह अपने इख्तिताम को पहुंचती है और इसके बाद हम 15वें दर्स में वारिद हो जाते हैं। 15 नंबर दर्स जो है इसका उन्वान है कुल्ली मफाहीम की अकसाम। आपको याद होगा 14 नंबर दर्स में हमने ये बयान किया था कि मफाहीम या हमने पहले क्या कहा था, इल्म को तकसीम किया था तसव्वुर और तस्दीक की तरफ। फिर हमने तसव्वुर को तकसीम किया था कुल्ली और जुज़ई की तरफ। फिर हमने तसव्वुर जुज़ई को तकसीम किया था अपन उसकी चार तीन अकसाम की तरफ। और फिर तसव्वुर कुल्ली की अकसाम की बात शुरू हुई थी। अकसाम को बयान करने से पहले आयतुल्ला मिसबाह जो है वो वारिद हो जाते हैं कि कुल्ली की हकीकत पर बात की जाए। अभी हम क्या हैं, तसव्वुर कुल्ली और मफहूम कुल्ली के अकसाम पढ़ने लगे हैं इस मुकदमे के बाद कि कुल्ली की क्या हकीकत है। तो ये अकसाम जो है वो इन्होंने 15वें दर्स में जो है वो बयान करना शुरू की है। इंतहाई अहमियत का हामिल है ये चैप्टर, चूंकि मफाहीम कुल्ली की जो तकसीम है कि जो अभी हम पढ़ने लगे हैं ये इस्लामी फलासफर का जो है वो आप ये कह लें कारनामा है। इस्लामी फलासफर हैं कि जिन्होंने इन कुल्ली मफाहीम की तीन अकसाम बयान की हैं। इस्लामी फलासफर से पहले जितने भी फलसफे मौजूद रहे उनकी तवज्जो इसके ऊपर रही ही नहीं, और हत्ता इस्लामी फलसफा वजूद में आने के बाद मगरिब जमीन के ऊपर फिर भी तवज्जो नहीं रही। चूंकि तवज्जो नहीं थी इन मबाहिस की तरफ कि कुल्ली की तीन किस्में हैं और हर किस्म के अलग अलग अहकामात हैं, इसकी तरफ तवज्जो नहीं रही, इसके ऊपर बहस नहीं की, इनकी हदबंदी नहीं की गई, तो आप देखें मगरिब जमीन के बड़े बड़े फिलासफर ने जो इश्तबाहात किए हैं, जो गलतियां की हैं, उनका सबब ये वाला चैप्टर है कि उन्होंने चूंकि मफाहीम मफहूम कुल्ली की अकसाम, उसके अहकाम, उसकी मर्जबंदी यानी हदूद उसकी क्या है, हदबंदी क्या है इनकी, उनकी तरफ तवज्जो नहीं थी, खल्त मल्त कर जाते थे। जैसा कि आयतुल्लाह मिसबाह फाज़ुल्लाह फरमाते हैं कि अगर आपने जानना है कि वो क्या गलतियां हुई हैं इनसे गफलत की वजह से, इन मफाहीम की गफलत की वजह से, तो कहते हैं आप हेगेल का और कांट का फलसफा पढ़ लें जाके। कांट ने हमारी नजर में जो गलतियां की हैं वो यही मफाहीम है कि जिनको सही तरीके से वो समझ नहीं सके थे, तवज्जो नहीं थी उनकी इसकी तरफ, लिहाजा जो नताएज उन्होंने लिए गलत, वो उसका मंशा, उसका सबब, उसकी इल्लत क्या है, ये احکام ہیں کہ جو ابھی ہم پڑھنے جا رہے ہیں آ کر. اب کانٹ نے کیسے اشتباہ کیا کہ بعد والے چیپٹر میں آئے گا. ہیگل کی طرف شاید اشارہ نہ ہو لیکن کانٹ کے اوپر جو ہے وہ بیان ہوگا اس میں. تو درسوں کے ضمن میں کہیں نہ کہیں اشارہ ضرور ہیگل کی طرف بھی امید ہے شاید ہو جائے, وہ پھر بعد کی بات ہے. بس یہ چیپٹر انتہائی اہمیت کا حامل ہے, اور یہ بات بھی ذہن میں رکھیں, ہدایت اللہ مصباح حفظ اللہ نے بیان نہیں کیا لیکن میں بیان کر رہا ہوں جو پڑھا ہے سیکھا ہے فلسفے کے اندر, جن کو یہ تین قسمیں مفہوم کلی کی سمجھ میں آ گئیں اور اس کو ہضم ہو گئیں, سمجھ جائیں کہ آدھے سے زیادہ فلسفہ وہ سمجھ چکا ہے. فلسفے کے اندر جو مشکلات بعض اوقات بنتی ہیں وہ یہ ہے کہ مفہوم کلی کی یہ تین قسمیں ان کے لیے واضح اور روشن نہیں ہوتی. تو لہٰذا انتہائی اہم چیپٹر ہے. جس طرح ہمارا پچھلے چیپٹر میں کچھ وقت زیادہ لگ گیا تو شاید اس کے اندر بھی اسی طریقے سے کچھ درس جو ہیں وہ ہمیں رکنا پڑے تاکہ ہم اچھے طریقے سے اس چیپٹر کے جو مطالب ہیں اس کو سمجھ سکیں. کیا ہیں یہ مطالب؟ فرماتے ہیں کہ پہلے میں نام لے لیتا ہوں پھر اس کی وضاحت بیان کرتے ہیں تاکہ نام پہلے ذہن میں بیٹھ جائیں. اگرچہ جب بعض اوقات تدریس کی جاتی ہے تو پہلے اس کی وضاحت کرتے ہیں پھر نام بیان کرتے ہیں, لیکن میں پہلے نام بیان کر دیتا ہوں پھر اس کی وضاحت کرتے ہیں, مطلب میرے خیال میں ذرا جلدی سمجھ میں آ جائے گا. بس ایک مطلب تو آپ ذہن میں یہ رکھ لیں کہ فلسفے میں جب بھی معقول کہا جائے تو اس سے مراد کلی مفہوم ہے, کوئی اور معنی آپ نے نہیں لینا, عرفی معنی نہیں لینا. جیسے عرف میں کہتے ہیں نا بڑی معقول بات کی ہے اس نے, تو وہاں جب ہم معقول کی بات کر رہے ہوتے ہیں معنی کچھ اور ہوتا ہے اس کا, کہ یعنی ایک ایسی بات کرنا کہ جس کو عقل قبول کر رہی ہو, جو ریزنیبل ہو, درست ہے, وہ عرف میں معنی لیا جاتا ہے. لیکن فلسفے میں جب معقول کہا جاتا ہے تو اس سے کیا مراد ہوتا ہے؟ کلی مفہوم. معقول کو انگلش میں ترجمہ جو کیا گیا وہ کیا ہے؟ انٹیلیجیبل کے ساتھ کیا گیا ہے, انٹیلیجیبل. بس جب ہم کہہ رہے ہیں کہ اقسام بیان کرنی ہے معقولات کی تو یہاں ہم کیا ہے, کائنڈز آف کیا ہیں, انٹیلیجیبلز کو پڑھ رہے ہیں. یہاں پر اقسام ہیں اس کی, تین قسمیں ہیں معقولات کی, مفہوم کلی کی. آج کیا یہ ایک ہی نام بس آپ ذہن میں رکھیں, آپ کوئی بندہ یہ پریشان نہ ہو جائے کہ میں کبھی مفہوم کلی کہہ رہا ہوں کبھی معقول کہہ رہا ہوں تو آپ کی بالآخر کیا ہے, یہ معقول ہے یا مفہوم ہے. تو یہ کنسیپٹ اب کلیئر ہو جانا چاہیے, چاہے معقول کہوں یا مفہوم کہوں مفہوم کلی تو وہ ایک ہی معنی میں ہے. یعنی آپ چاہے کہیں اس کو یونیورسل کنسیپٹ کہو اسے یا اس کو کیا کہہ لیں آپ, انٹیلیجیبل کہہ دیں اس کو, تو یہ ایک ہی معنی میں ہے, درست ہے. اس کی تین قسمیں ہیں, یا معقولات, معقولات اولا ہوں گے, اس کو آپ چاہے پرائمری انٹیلیجیبلز کہہ لیں یا فرسٹ انٹیلیجیبلز کہہ دیں, معقولات اولا. یا کیا ہوں گے, معقولات ثانیہ منطقیہ, منطق, یا آپ کہہ لیں مفاہیم منطقی. کیا ہو جائیں گے یہ؟ سیکنڈری لاجیکل انٹیلیجیبل یا سیکنڈری انٹیلیجیبلز کنسپٹس. اگر مفہوم کہیں گے تو کنسپٹ آ جائے گا, اگر معقول کہیں گے تو انٹیلیجیبل آ جائے گا. بس دوسری قسم کیا ہے؟ معقولات ثانیہ منطقیہ. اور تیسری قسم ہے معقولات ثانیہ فلسفیہ, سیکنڈری فلسفیکل انٹیلیجیبل یا کنسپٹس, دونوں ساتھ ساتھ آتے رہیں اس طریقے سے. یہ تین قسم کے مفاہیم موجود ہیں فلسفہ اسلامی میں کہ اب عرض کیا کہ ممکن ہے کہ بات سننے والے افراد جو ہیں وہ چونکہ فلسفہ غرب سے زیادہ آشنا ہوتے ہیں، فلسفہ اسلامی صحیح طریقے سے نہیں پڑھا ہوتا انہوں نے آ کر، تو یہ بحث ان کے لیے ایک نئی بحث کی حیثیت رکھتی ہوگی، کوشش ہوگی کہ اس کو روان تر آسان تر کر کے بیان کیا جائے، لیکن ظاہر سی بات ہے کہ جب فلسفے کی بحثیں پہلی دفعہ انسان سنتا ہے تو مشکل کا احساس تو ہوتا ہے، لیکن مثالیں جب زندگی سے ریلیٹڈ دی جائیں گی تو مطلب جو ہے وہ انتہائی آسان ہو جائے گا، لیکن مشکل کہاں پیش آتی ہے؟ اصطلاحات جب استعمال کی جاتی ہیں، تو اصطلاحات چونکہ اس علم کے لیے ضروری ہوتی ہیں تو لہٰذا اصطلاح کو بھی سیکھنا اور اس کو یاد کرنا جو ہے وہ ضروری ہے۔ اب میں نے یہ نام لے لیے، معقولات اولیٰ، معقولات ثانیہ، منطقیہ، معقولات ثانیہ فلسفیہ، یہ نام لے لیے۔ اب پہلی دفعہ تو بندہ ویسے ہی پریشان ہو جائے گا، پتہ نہیں یہ کن بلاؤں کا نام ہے، کیا یہ مشکل ہے، یہ کہاں کی چیزیں ہماری زندگی سے اس کا کیا تعلق ہے، لیکن جب آپ مثالیں دینا شروع کریں گے اور اس کی وضاحت کریں گے تفصیل سے تو آپ کو پتہ چلے گا یہ تو ہماری زندگی میں انجام پا رہا ہے، ہم ان سے سروکار رکھ رہے ہیں اور اس کے بغیر تو ہمارا چارہ کار نہیں ہے۔ فلسفے نے آ کر فقط کیا کیا ہے، اس کو نام دے دیا ہے آ کر، کہ چونکہ یہ نئے سرے سے ایک بحث کا آغاز ہو رہا ہے، آج میں نے مقدمے کے طور پر شروع کیا تھا تاکہ یہ مقدماتی کچھ بحث جو ہے آپ کے خدمت بیان کر دوں، کل سے انشاءاللہ جو ہے وہ ہم ان تین اقسام کی جو وضاحت ہے مثالوں کے ساتھ اس کو آپ کی خدمت میں جو ہے وہ بیان کریں گے، اور پھر آگے بڑھتے ہیں، پھر دیکھتے ہیں کہ کیا صورتحال بنتی ہے۔ وصلی اللہ علی محمد وآل محمد۔